الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وحبيبنا وشفيعنا وسندنا ومولانا محمدًا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا كتب عليكم الصيام كما كتب على الذين من قبلكم لعلكم تتقون وقال رسول الله صلى الله عليه وسلم التقوى هاهنا التقوى هاهنا التقوى هاهنا أو كما قال رسول الله صلى الله عليه وسلم صدق اللہ العلی العظیم. میرے دوستو, پردہ نشین, میری محترمہ مائیں اور بہنیں, ہم سمجھتے ہیں کہ رمضان المبارک صرف روزے کا مہینہ ہے, صرف تراوی پڑھنے کا مہینہ ہے, بس نہیں, صرف روزوں کا, صرف تراوی کا اور صرف رمضان المبارک میں کوئی اور عبادت کا مہینہ نہیں ہے. اس کے علاوہ ایک بہت بڑی چیز کی علامت ہے رمضان, کہ وہ اللہ کا مہینہ ہے. رمضان کس کا مہینہ ہے؟ اللہ کا مہینہ ہے. جو لوگ 11 مہینے تک دنیا کی دور دھوپ میں لگے رہیں, کام کاج میں لگے رہیں, گھروں کے کام کاج میں, مائیں اپنے گھروں کے کام میں, اپنے اولاد کے, یا مرد لوگ دنیاوی کاروبار میں الجھے رہیں, خواب غفلت میں رہیں, اللہ فرماتے یہ میرا مہینہ ہے اور یہ مہینہ میں تم کو دیتا ہوں اور اس مہینے کو دے کر میں تمہیں اپنا قریب کرنا چاہتا ہوں. یہ میرا مہینہ ہے کہ اس میں میں نے تمہارے لیے شیطان کو بھی باندھ دیا. یہ میرا مہینہ ہے کہ جس میں میں نے تمہارے لیے ایک کا حساب 70 کے برابر کر دیا فرض کا, اور نفل کا فرض کے برابر کر دیا. یہ میرا مہینہ ہے کہ رمضان میں عمرہ کر لو, حج کے برابر ثواب ہے. یہ میرا مہینہ ہے کہ جس میں میں نے فرشتوں کو کہہ دیا کہ روزے دار کی دعاؤں پر امین کہیں. یہ میرا مہینہ ہے کہ دنیا میں جتنے جانور, درندے, پرندے, مچھلیاں سب روزے دار کی مغفرت کے لیے دعا کرتی ہے. یہ میرا مہینہ ہے جس میں میں نے بلینک چیک دے دیا, تم جتنی عبادت کرو گے اس سے کہیں زیادہ میں تمہارے لیے ثواب کو لکھ دوں گا, کرنا تم پر ہے, دینا مجھ پر ہے. یہ میرا مہینہ ہے کہ جس میں ہر رات میں مغرب سے لے کر فجر تک میں اعلان کرتا ہوں, حل من مستغفر فاغفر لہ, ہے کوئی معافی مانگنے والا میں آج اس کو معافی کر دوں, ہے کوئی سوال کرنے والا اپنے دنیاوی کام کاج کے لیے, پریشانیوں کے لیے, تاکہ میں ان کی پریشانی دور کر دوں, ہے کوئی اولاد کا سوال کرنے والا, حل من قضا و قضا و قضا, بخاری شریف میں ہے, فجر تک فرشتہ اعلان کرتا ہے, اللہ تعالی اعلان کرواتا ہے کوئی. یہ وہ مہینہ ہے میرا کہ اس میں میں عبادت کا بدلہ یعنی روزے کا میں خود دوں گا, فرشتوں کے ذریعے نہیں. فجر سے لے کر مغرب تک تم روزہ رکھو گے نا, اس کا بدلہ میں خود دوں گا. حکیم الامت حضرت مولانا شپری صاحب تھانوی رحمت اللہ علیہ بہت اچھی بات لکھتے ہیں, فرمایا अल्लाह की जात की कोई हद नहीं है तो उसके देने की भी कोई हद नहीं है। रोजा अल्लाह को बहुत महबूब है, तो फिर सवाल होता है कि अल्लाह अपने नबी को रोजा देने के लिए आसमान पर बुलाते, नमाज के लिए क्यों बुलाया? सवाल होता है। अल्लामा शब्बीर अहमद उस्मानी रहमतुल्लाह अलैह फरमाते हैं, रोजा ही उसका सवाब सबसे ज्यादा है, नमाज का तो फरिश्ते देते हैं, रोजा का सवाब अल्लाह देता है। असल में नमाज इसलिए ताकि बंदा जब अल्लाह के सामने सजदा करे तो अल्लाह के करीब हो जाए, जब अल्लाह के करीब होगा तो अल्लाह जितना चाहे उसको सवाब दे सकता है। इसलिए अल्लाह कहते हैं ये मेरा महीना है, उसमें मैं तुमको तकवा देने चाहता हूं। और तकवा एक ऐसी चीज है जिससे इंसान पूरी जिंदगी गुनाहों से बचने की कोशिश करेगा। अल्लाह फरमाते तुम बहुत दूर चले गए, 11 महीने बहुत दूर चले गए। अगर रमजान में भी फरिश्तों को शयातीन को बांध नहीं दिया जाता तो भी लोग नहीं आते थे, लेकिन अल्लाह ने कहा मैं तुमको करीब करना चाहता हूं तो मैंने शैतान को बांध दिया है। ये रमजान मेरा महीना है जिसमें मैंने फरिश्तों को कह दिया जहन्नम के दरवाजे बंद करो, ये मेरा महीना है जिसमें मैंने फरिश्तों को कहा रमजान की हर रात जन्नत के दरवाजे खोल दो, हर दिन में जन्नत के दरवाजे खोल दो, और हर दिन हर रात में जन्नत को और ज्यादा मुजय्यन करो, ब्यूटीफुल बनाओ। इस महीने में तुम हमारे पास आ जाओ, हमारे करीब आ जाओ, उसको ठीक ठीक गुजार लो, बस तुम हमारे करीब आ जाओगे, तुम हमारे बन जाओगे, इसलिए कि मैंने तुम्हें करीब करने के लिए बहुत सारे रास्ते तुम्हारे लिए हमवार कर दिए, आसान कर दिए, ताकि कोई तुम्हारे लिए दुनिया रास्ता मुश्किल न बने, कोई आर न बने, कोई मुश्किल न बने। इसलिए रमजान में गुनहगार शराबी भी नमाज पढ़ता है, ड्रग वाला भी नमाज पढ़ता है, उसको भी पता है कुछ ना कुछ मगफिरत होगी। इसलिए इंसान को अल्लाह ने किस लिए पैदा किया? किस लिए? वमा खलकतुल जिन्न वल इंस इल्ला लियाबुदून। लेकिन शायद आप लोगों के दिल में सवाल पैदा हो कि इबादत तो फरिश्ते भी करते हैं, फरिश्ते भी, और वो हमसे ज्यादा करते हैं, हमसे ज्यादा इबादत करते हैं, तो फिर हमें इबादत के लिए क्यों पैदा किया? क्या फरिश्ते कम थे? रात दिन न खाते हैं न पीते हैं न सोते हैं फरिश्ते, न शादी है न बच्चे हैं, न कमाना है न जॉब है, कुछ भी नहीं, लेकिन फिर भी अल्लाह पाक ने इंसान को पैदा किया। इसका जवाब अल्लाह ने फरिश्तों में गुनाह मासीयत और नाफरमानी का कोई मादा नहीं रखा है। अल्लाह ने फरिश्तों में गुनाह करने का जर्रा बराबर कोई डॉट नहीं है कि ये गुनाह की तरफ जाए या किसी को बदनजरी करे या किसी की गीबत करे या शराब पिए या ड्रग्स ले या जीना करे या चोरी करे, जर्रा बराबर नहीं। बड़े गुना तो चोरों, छोटे गुना भी नहीं है ही नहीं उनके अंदर मादा गुना, सिर्फ उनको इबादत के लिए रखा। लेकिन इंसान इस तरह पैदा किया गया कि उसमें नाफरमानी का मादा भी रखा है, जहां मौका मिला फौरन गुना कर लेता है, जहां मौका मिला फौरन। और फिर हुक्म दिया अल्लाह पाक, अब इबादत करो, आप इबादत करो। फरिश्तों का तो इबादत करना बिल्कुल आसान है, कोई रुकावट ही नहीं उनके लिए। लेकिन इंसान के अंदर तो ख्वाहिशात है, ख्वाहिशात खाने की, ख्वाहिशात पीने की, ख्वाहिशात सोने की, दिल चाहता है सोता रहो, दिल चाहता है आराम करो, ख्वाहिशात शादी की, ख्वाहिशात औलाद की, बहुत सारी चीजें, जज्बात, जरूरी याद भी है, बीवी को खिलाना पिलाना, बच्चों को खिलाना पिलाना, कमाना, अपना जेब भरना, अच्छी गाड़ी, अच्छा मकान, अच्छा रहना, अच्छे कपड़े, सारी चीजें, ये सब ख्वाहिशात के तहत में आता है, ये सब है। लेकिन उन गुनाहों के मादा रखने के बाद, गुनाहों से के जज्बात, गुनाहों के जज्बात को कंट्रोल करना, कंट्रोल करना और गुनाहों की ख्वाहिशात को कुचल देना, चाहता है जिना करो लेकिन कुचलता नहीं मेरा अल्लाह, चाहता है फुना करो फुना करो, उन ख्वाहिशात को कुचलने के बाद अल्लाह की इबादत करना अल्लाह को बहुत पसंद है, अल्लाह को हाँ। ये बात याद रखना, इबादत की भी दो किस्में हैं। बाज मर्तबा लोग थोड़े गफलत में हो जाते हैं, भाई मैं तो कमाता हूं हलाल रोजी औलाद के लिए, ये भी तो इबादत है, नमाज क्या जरूरी है, जॉब पर जा रहा हूं ये भी तो मैं इबादत में तो हूं। याद रखो एक इबादत है बिल वास्ता और एक है बिला वास्ता। क्या मतलब इसका, एक डायरेक्टली अल्लाह की तरफ से हुक्म है इबादत है, दूसरा अपनी ख्वाहिशात को पूरी करता है उसको अगर अल्लाह रसूल के हुक्म के मुताबिक शरीयत के दायरे में नबी की सुन्नत के अंदर रहकर करता है तो वो भी इबादत बन जाती है। दो चीजें जैसे नमाज, रोजा, जकात, हज, ये डायरेक्टली इबादत है, इसमें अल्लाह का हुक्म है, इसमें अल्लाह का हुक्म है, नमाज पढ़ो, रोजा रखो, जिक्र करो, तलावत करो, सदकात करो, हज करो, उमरा करो, ये इबादत ही के लिए बनाया है, रोजा भी इबादत, नमाज भी इबादत, इबादत ही के लिए बनाया है। उनके मुकाबले में कुछ आमाल वो है जिनका असल मकसद इबादत नहीं है, जिनका असल मकसद इबादत नहीं बल्कि सिर्फ दुनिया की जरूरत को पूरी करो, दुनिया की ख्वाहिशात को शरीयत के दायरे में रहकर पूरा करो, असल तो यही है। लेकिन अल्लाह तबारक व तआला ने फरमाया अगर तुम्हारी वो जरूरत जो तुमने पूरी की है, जैसे हदीस बुखारी शरीफ में कि बंदा अपनी बीवी के साथ जिमा करता है तो उसको सदके का सवाब है, तो साहबा को ताज्जुब हुआ ये भी कोई, फरमाया हां अगर ये जीना करता तो गुना होता ना, उसने अपने आप को जीना से बचाकर हलाल काम किया इसलिए उसको सवाब है। अल्लाह के नबी ने बतलाया ख्वाहिशात जरूरियात है, एक बंदा हलाल कमाने के लिए जाता है शरीयत के हुदूद में रहकर कि मेरे जिम्मे मेरी बीवी के भी हुकूक है, बच्चों के भी हुकूक है, मेरे जिम्मे मेरी जात के भी हुकूक है, घर के भी पैसे भरने हैं, कभी किसके इलेक्ट्रिसिटी के, कभी फोन बिल, कभी क्या बिल, कभी क्या बिल, कभी क्या बिल, सबको भरना है, इन हुकूक को अदा करने के लिए मैं कमा रहा हूं, तो उसमें अल्लाह कह रहे चल, असल इबादत ये नहीं है, वो तो पैसे कमा रहा है, लेकिन तेरी नीयत सही है, शरीयत के दायरे में तेरी नीयत सही है तो ये कमाना भी इबादत। एक ब्रेड खरीद लिया आपने बच्चे के लिए कि मैं घर ले जाऊंगा ब्रेड को या दूध को, फरमाया अगर तुमने नीयत है की है कि बच्चे के लिए ये ब्रेड ले जाता हूं, दूध ले जाता हूं, फ्रूट ले जाता हूं, उसमें भी सदके का सवाब है, वरना इबादत नहीं है, वो तो तुम्हारी ख्वाहिशात है, तुम्हारी जरूरियात है। तो जो बराए रास्त इबादत है वो अफजल इबादत होगी। कौन सी? नमाज, रोजा, उसको पहले करना है। एक डॉक्टर की बीवी कहने लगी, हमारे शौहर डॉक्टर है, क्लिनिक में बैठते हैं, मैं शाम को जब ये आते हैं तो मैं कहती हूं वो मगरिब जोहर, मगरिब असर, मगरिब ईशा एक साथ पढ़ते हैं। तो मैंने उसको कहा कि तुम जोहर को जोहर के वक्त पढ़ो, असर को असर के वक्त पढ़ो, मगरिब को मगरिब के वक्त पढ़ो। तो उसने कहा मैं तो खिदमत खल्क कर रहा हूं, क्या कर रहा, मखलूक की खिदमत कर रहा हूं। बैठे बैठे इंजेक्शन लगा दिया, किसी को दवा दे दी, क्या और क्या कर दिया। तो खिदमत खल्क भी इबादत है। असल में उनको गलती लग गई कि खिदमत खल्क की वजह से तुम्हें सवाब मिलता है, असल इबादत तो नमाज है। असल इबादत क्या है? नमाज है। जैसे बच्चों को खिलाया मुझे सवाब है। तो एक हुकूकुल्लाह और एक हुकूकुल इबाद। बहुत सारे लोग ऐसा करते हैं, शाम में इकट्ठी नमाज पढ़ लेते हैं, ये जायज नहीं है, गुनाह होगा उसको। काम पर, जॉब पर, जहां गई ऑफिस में, वक्त आ गया नमाज पढ़ लो, नमाज को नमाज के वक्त में 10 मिनट निकाल कर पढ़ लो। बहुत सारे वो लोग हैं कि जो अपनी ब्रेक टाइम में खाना, 15 मिनट की ब्रेक है उसमें 5 मिनट में खाना खाकर 10 मिनट अल्लाह को दे देते हैं। क्यों? अल्लाह ने कुरान में फरमाया इन सलात कानत अलल मुमिनीन किताबम मौकूता। अल्लाह ने नमाज को उसके वक्त में पढ़ने का हुक्म दिया, जानबूझकर कजा करने का नहीं। तो ये है असल, नमाज मात नहीं है, खिदमत खल्क और दूसरे दर्जे की इबादत बाद में है, पहले क्या है? नमाज है। नमाज बिल्कुल माफ नहीं। इंसान बीमार पड़ा है, इतना बीमार है कि वो कोई काम ही नहीं कर सकता, बेड से उतर ही सकता, लेकिन फिर भी नमाज नहीं छोड़ सकता। हॉस्पिटल में बेड में पड़ा हुआ है, नमाज वाब नहीं है। अगर तू खड़े होकर नहीं पढ़ सकता तो बैठ कर पढ़, और बैठ कर नहीं पढ़ सकता तो सोकर इशारे से पढ़, और अगर तू वजू नहीं कर सकता तैमुम कर ले, दीवार पास में हो तैमुम कर ले, लेकिन नमाज माफ नहीं है। याद रखो, नमाज माफ नहीं है। इसीलिए अगर कोई फजर के सनराइज के पहले कोई मुसलमान बन गया, सनराइज से पहले, हालांकि उस वक्त नमाज पढ़ना, यानी इतनी देर लगी, इतनी देर पहले मुसलमान हुआ कि वो एक रकात फजर की पढ़ सकता है। जैसे मिसाल ले लो, औरत है, हैज से पाक हो गई, लेकिन कब पाक हुई कि अभी सिर्फ इतना टाइम बाकी है कि फजर की एक ही रकात पढ़ सकती है, दूसरी नहीं, तो सनराइज हो जाएगा, फिर तो नमाज नहीं, तो वो नमाज उस पर कजा हो गई। उसको सनराइज के बाद गुसल करके पढ़ना है। उस नए मुसलमान पर वो फजर भी फर्ज हो गई, चाहे एक रकात का टाइम, नमाज माफ। एक सहाबी अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के पास आए और आने के बाद फरमा, अल्लाह के रसूल, मेरा ऊंट मुझे रात में सोने नहीं देता, बहुत परेशान करता, यानी आवाज लगाता रहता। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने ऊंट से पूछा, चूंकि अल्लाह के नबी ऊंटों से बात, फिर कितने अहादीस में वाकया है, बुखारी में, मुस्लिम में, तिर्मिजी में, पूछा क्या वजह है तू सोने नहीं देता। उसने कहा मेरा मालिक बहुत अच्छा है, मुझे काम पर ले जाता है खेत में, शाम में ठक ठक कर आता है, तो वो खाना खाकर कहता है थोड़ी देर में आराम कर लूं, बाद में नमाज ईशा की पढ़ लूंगा, नमाज ईशा की पढ़ लूंगा, लेकिन सो जाता है तो मैं थोड़ी थोड़ी देर में आवाज करता हूं कि उठ के ईशा पढ़ ले, कहीं तेरी नमाज ना छूट जाए, इसलिए कि मैं तो जागता हूं, ये सोया हुआ है, मैं जागता हूं, कहीं अल्लाह कयामत में मुझसे सवाल न कर ले। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाया ये वजह है कि तू ये काम करता है कहां, अल्लाह के रसूल।
کہ یہ تیرا اونٹ تجھے اللہ کی طرف متوجہ کرنا چاہتا ہے، اس لیے آواز کرتا ہے، تمہیں تکلیف نہیں دیتا. ہوتا ہے بعض مطلب لوگ نوائز کرتے ہیں، نہیں آتی. تو نماز بہت اہم ہے، معاف نہیں ہے. ہماری مائیں اور بہنیں تھوڑی تھوڑی چیز میں نماز چھوڑ دیتی، تھوڑی تھوڑی نماز چھوڑ دیتی، بس بھائی ابھی کام ہے، کپڑے سینے ہیں یا کپڑے دھونے ہیں یا آئین کرنا ہے یا کھانا پکانا ہے، نماز پہلے پڑھ لو تو اس کھانے میں برکت ہوگی. نماز پہلے پڑھ کیا برکت ہوگی، وہ کام بہت آسانی سے ہو جائے گا. کر کے دیکھنا، پہلے نماز پڑھو بعد میں کام کرو تو اس کام میں برکت ہوتی ہے. برکت کا یہ مطلب نہیں ہے کہ وہ آٹومیٹک آئین ہونا شروع ہو جائے گی یا پھر آٹومیٹک کھانا پک جائے گا، یہ مطلب نہیں ہے. اللہ اس کام میں آسانی پیدا کرتا ہے، آسانی پیدا. آپ تیسرا کلمہ پڑھ کے سو جاؤ، صبح اٹھیں گے تو آپ کے بدن میں ٹھکن نہیں ہوگی، آسانی پیدا کر دیں گے اللہ تعالیٰ. لیکن جان بوجھ کر نماز کو ڈیلے کرنا، بعد میں پڑھ لوں گی، بعد میں، اللہ کے نبی صلی اللہ علیہ وسلم فرمایا یہ منافق کی نشانی ہے کہ جب بیٹھے رہتے ہیں بیٹھے رہتے ہیں، عورتیں بیٹھی رہتی ہیں نا، عین میں نماز پڑھتی ہے. بہت سارے مرد بھی کیا تھوڑا کام کر لیتے ہیں، بعد میں پڑھ لیں گے. فرمایا اس کے بعد جب وقت ختم ہونے کی تیاری ہے تو اللہ کے نبی فرماتے ہیں ٹھونگے مارتا ہے. ٹھونگے کا کیا مطلب؟ مرغا دیکھا ہے، وہ مرغا کیا ہے؟ دانا کھانے کے لیے ٹھونگے مارتا ہے، ایسا پھر لیا پھر لیا، یہ ٹھونگے مارتا ہے. یہ عورت بھی ٹھونگا جلدی جلدی نماز پڑھ لیتی ہے، یہ ممنوع ہے. اس لیے وقت شروع ہو نماز پڑھ لو، وقت شروع ہو، عورتوں کے لیے خاص، کیونکہ وہ کام کاج میں مشغول ہو جاتی ہے، رات میں، دن میں، صبح میں، شام میں، پہلے نماز پڑھ لیں. یاد رکھو، جب یہ بات سامنے آ گئی کہ انسان کے پیدا کرنے کا مقصد وما خلقت الجن والانس الا ليعبدون، سمجھ میں آ گئی بات. اب اللہ چاہتا تو یوں کہہ دیتا، بھائی 24 آورز مسجد میں رہو، نماز میں رہو، صرف ضرورت کا کھانا کھا لو، جاب بھی نہیں کر سکتے، اس لیے کہ میں نے تم کو کس لیے پیدا کیا ہے؟ عبادت کے لیے، عبادت ہی کرتے رہو. دوپہر کا تھوڑا کھانا کھا لو، پھر سجدے میں آ جاؤ، نماز میں آ جاؤ، شام کا کھانا کھا لو، پھر آ جاؤ، اتنا سو بھی نہیں سکتے، سارا وقت تمہیں سجدے میں رہنا پڑے گا، اس لیے کہ تم کو میں نے پیدا کیا ہے. دکان پر جانے کے لیے نہیں، سونے کے لیے نہیں، عبادت کے لیے آؤ. تو کیا ہوتا؟ اتنا مشکل ہو جاتا. تو ہم تو بکے ہوئے لوگ ہیں، اللہ پاک نے ہم کو خرید لیا ہے، سمجھ میں آئی بات؟ یہ قرآن کہتا ہے، میں نہیں کہہ رہا. ان اللہ اشترى من المؤمنین انفسهم واموالهم بان لهم الجنہ. میں نے مومن تمہاری جان اور مال کو جنت کے بدلے میں خرید لیا ہے. ارے بھائی تم گھر خرید لو بھائی، پیسے پے کر دو، اماؤنٹ پے کر دیا آپ نے، مکان تمہارے نام پر ہو گیا، اب دوسرا وہی آدمی اس میں رہنے لگے تو آپ اجازت دیں گے؟ نہیں. یہ ہمارا پورا بدن بک چکا ہے، میں نہیں کہہ رہا، قرآن کہہ رہا ہے. ان اللہ اشترى من المؤمنین، خطاب کیا مومن کو، اس طرح یہ طریقے میں نے خریدنا، میں نے خرید لیا، انفسهم واموالهم، تمہاری ذات کو بھی تمہارے مال کو بھی، کس کے بدلے میں؟ بأن لهم الجنہ، جنت کے بدلے میں. اب جب ہم اللہ کے قبضے میں ہم آ چکے ہیں تو اللہ کہہ سکتا تھا اب تو جاب نہیں کر سکتا، اب تو سو نہیں سکتا تھا، اب تجھے تیرا مرضی کے مطابق کوئی کام نہیں کر سکتا ہے، تو تیری مرضی بالکل نہیں، میں جو کہوں وہی، اور میں نے کہا عبادت، تو کیا ہوگا؟ کتنا مشکل ہوتا. لیکن اللہ ارحم الراحمین ہے، ارحم الراحمین ہے. جان بھی خرید لی، مال بھی خرید لیا، اور اللہ پاک نے ہمیں نعمتیں بھی دی، پھر بھی فرمایا جا تجارت کر، ملازمت کر، اپنی خواہشات کو پوری کر، دنیا کی دوسری جائز تمنائیں تو کر، لیکن جب نماز کا وقت آ جائے نا تو آ جانا میرے پاس، اتنا تو ٹائم مجھے دے دے، اتنا ٹائم مجھے دے دے. لیکن انسان اپنا مقصود زندگی بھول گیا، वो समझता है मैं तो खाने के लिए पैदा किया गया, पकाने के लिए, या फिर सोने के लिए, या फिर जॉब के लिए। ये असल मुझे आपको मजमून समझाना था कि लोग समझते हैं कि हम तो अल्लाह पाक ने वो 11 महीना तो भूल गया अल्लाह को, बात वही जाए चल रही है, 11 महीना तो तिजारत में लगा, जॉब में लगा, बिजनेस में लगा, यहां लगा, कहीं शादियों में, कभी फंक्शन में, कभी वो, कभी ये। अब हा एक महीना में तुझे देता हूं रमजान का, आज मेरे सामने तू मुझसे दूर चला गया है, वो 5 वक्त की नमाज भी नहीं पढ़ता है तू, आ रमजान में रोजा रख, ये मेरा महीना है, इसमें तू आ जा, मैं तुझे तकवा दूंगा, तो आइंदा तू नमाज की पाबंदी भी करेगा, गुनाहों से बचेगा, अच्छे काम करेगा। ये रहमत का खास महीना है, रहमत का खास महीना है। अंदाजा करो, अल्लाह चाहते तो इबादत ही करवाते, लेकिन अल्लाह ने क्या फरमाया, जब दुनिया के काम धंधे में लगे हमें भूल जाएगा, फिर हमारी इबादत की तरफ आना तुम्हारे लिए मुश्किल होगा, तो मैंने शैतान को बांध दिया। किसको बांध दिया? शैतान। और खुद असल कर दिए। मुझे ऐसा फील नहीं होता कि मैं मस्जिद में जाऊं, पहले तो मुश्किल लगता है, रमजान के अलावा दिनों में मुश्किल लगता है, खासकर उन लोगों को जो नहीं जाते, लेकिन उनके लिए तरावी पढ़ना भी आसान हो जाता है, आसान हो जाता है। और दिनों में कहो 10 दिन बैठो एहतिकाफ में, नहीं बैठते, लेकिन रमजान में आसान हो जाता, कितना आसान हो जाता है पता तक नहीं चलता। तो एक महीना अल्लाह पाक ने दिया, ये रहमत का महीना है। कैसा महीना है? इस महीने को जाने मत दो, बिल्कुल जाने मत दो। इस महीने की हर घड़ी में कुछ ना कुछ इबादत करो, सोते हुए, उठते हुए, बैठते हुए, ज्यादातर टाइम बहुत सोया 11 महीने, कुछ इबादत, जल्दी उठ जाओ, कुछ इबादत कर लो। तहज्जुद में बजाय 5 बजे टाइम खत्म होता है, 4 बजे उठ जाओ, आधा घंटा अल्लाह के सामने बैठकर तहज्जुद पढ़ के दुआ कर लो, आधा घंटा सहरी खा लो, पूरा साल तुमने तहज्जुद हमने नहीं पढ़ी है, रमजान में तो पढ़ ले, इसलिए कि ये वही रातें हैं जिसमें अल्लाह कहता है कोई मांगने वाला मैं दे दूं, है कोई मांगने वाला। ये जितनी भी इबादत है रमजान की, इसमें बंदा क्या होता है, अल्लाह के करीब हो जाता है। तो रोजा भी अल्लाह के करीब कर देता है, तरावी भी अल्लाह के करीब, समझ में आई बात, तरावी में भी सजदा अल्लाह से करता है, कुरान करीम में अल्लाह ने बयान फरमाया। तो रोजे से तकवा मिल जाएगा। या अय्युहल्लज़ीना आमनु कुतिबा अलैकुमुस्सियाम कमा कुतिबा अलल्लज़ीना मिन क़ब्लिकुम लअल्लकुम। हजरत मुफ्ती शफी साहब नव्वरल्लाहु मरकज़हु फरमाते हैं, कुरान करीम की एक सूरत अलम नशरह लक सदरक, उसमें अल्लाह ने नबी सल्लल्लाहु अलैहि वसल्लम को खिताब किया। आखिरी आयत क्या है? फैदा फरगता फनसब व इला रब्बिका। जब आप दूसरे कामों से जिनमें आप मशगूल है फारिग हो जाए, कौन से काम करते थे? बिजनेस पर जाते थे अल्लाह के लिए, कोई जॉब करते थे? अल्लाह कह रहे हैं जब तुम दूसरे कामों से फारिग हो जाओ तो फिर अपने रब के सामने ठकाओ अपने आप को। अपने रब के सामने क्या है? ठकाना है। नमाज पढ़ने में, अल्लाह के सामने खड़े होने में, अल्लाह के सामने सजदा कर ठकाओ, यह है रगबत। महिला रब्बी का फरगब, फरगब। यह खिताब किसको हो रहा है? मुझे हो रहा है? नहीं हो रहा है। किसको हो रहा है? मैं तो जॉब करता हूं, मैं तो बिजनेस करता, मैं तो सोता रहता हूं। ये खिताब हो रहा है किसको? नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम। जब आप फारिग हो जाए, जब आप फारिग हो जाए, दुनियावी काम के अंदर में फारिग नहीं होना था आप का, तो हर काम इबादत का था। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम आपका काम क्या था? सहाबा को तालीम देते थे, वही युअल्लिमुहुमुल किताब, रोजाना कुरान की कोई ना कोई आयत उतरती, साहबा को बुलाते चलो सीखो,
اور سمجھو تبلیغ کرتے تھے، لوگوں کو دعوت دیتے تھے، اور پھر بیٹل میں جاتے تھے، رمضان میں بھی گئے، بدر میں، فتح مکہ میں گئے، رمضان میں گئے، بیٹل میں جاتے تھے، اور تربیت کرتے تھے صحابہ کرام کی، تزکیہ کرتے تھے. اوپر سے مشرکینوں کا زور، یہودیوں کا زور اور منافقین کا زور جو آپ کے پیچھے لگے ہوئے ہیں. اس لیے صحابہ کرام کبھی آرام سے نہیں سوئے. صحابہ کہتے ہیں اللہ کے رسول ہجرت کرنے کے بعد 10 سال، فرمایا کبھی ہمیں ایسے بھی دن آئیں گے کہ 2-4 دن ہم آرام سے سوئے. اس لیے کہ ہر وقت خطرہ رہتا تھا کہ کبھی نہ کبھی یہ ظالم لوگ مدینہ منورہ پر حملہ کر دیں گے. اندر بھی دشمن تھے، باہر بھی دشمن تھے، خطرہ ہی رہتا تھا. یہ اندازہ کرو کتنا کام کرتے تھے دین کا، پھر بھی اللہ کہہ رہے ہیں جب آپ ان کاموں سے فارغ ہو جاؤ، اللہ ان کاموں سے فارغ ہو جاؤ، تعلیم سے فارغ ہو جاؤ، تبلیغ سے فارغ ہو جاؤ، جہاد سے فارغ ہو جاؤ، تو کوئی ٹائم ایسا نکالو کہ اکیلے میرے سامنے آؤ. امام الانبیاء کو کہا جا رہا ہے، یہ قرآن کی آیت ہے. ہمارا تو سارا ٹائم دنیا کی طرف جاتا ہے. اللہ نے 11 مہینے ہم تو کوئی تعلیم تبلیغ نہیں کرتے ہیں، کوئی تربیت کا کام نہیں. فرمایا کم سے کم رمضان میں 1 مہینہ تو مجھے دے دو. چلو 11 مہینے آپ مجھ سے دور ہو گئے، 1 مہینہ تو مجھ سے قریب آ جاؤ. حالانکہ وہ کام کرتے تھے نبی صلی اللہ علیہ وسلم جو بالواسطہ ہوتا تھا، بلا واسطہ نہیں، کوئی خواہشات پوری نہیں کرنی. آپ صحابہ کو اس لیے تعلیم نہیں دے گے کہ بھائی چلو کوئی خواہشات پوری کرنی ہے انسان، یعنی کوئی مطلب ہو پیسوں کا. تبلیغ اس لیے نہیں کرتے تھے کہ پیسوں کا مطلب ہو، تزکیہ اس لیے نہیں کرتے تھے کہ پیسہ مطلوب ہے، نہیں نہیں، بلکہ صرف اللہ کے لیے کرتے تھے. پھر بھی اللہ کہہ رہے آؤ میرے سامنے. فَإِذَا فَرَغْتَ فَانْصَبْ وَإِلَى رَبِّكَ فَارْغَبْ. اس لیے تہجد میں اٹھ کر آدھا گھنٹہ اکیلے تم اور اللہ ہو، اور اللہ سے بات کرو، اپنی کہانیاں سناؤ اللہ کو، اپنے دکھڑے سناؤ اللہ سے، مانگو اللہ تو میرا بن جا، تو مجھ سے راضی ہو جا، تو مجھے اپنا بنا لے، تو شیطان کے حوالے نہ کر، نفس کے حوالے نہ کر. اے اللہ یہ بہت اچھا مہینہ ہے، اس میں تیری رحمت رات دن اترتی ہے، جہنم بن ہے، شیطان بن ہے، اور تیری رحمتیں اتر رہی ہے، اس رحمت میں مجھے ڈھانپ لے. اللہ سے بات کرو اپنے لیے، اپنے اولاد کے لیے. دنیا تو سب مانگتے ہیں، پورا سال مانگتے اللہ سے، کبھی اللہ سے اللہ کو مانگو، کبھی اللہ سے اللہ کو مانگو، اللہ تو میرا بن جا، تو مجھے اپنا بنا لے. بس جب تم اللہ کے بن جاؤ گے سب کچھ تمہارا ہے، موت بھی اچھی آئے گی، دنیا بھی اچھی ہوگی، قبر بھی اچھی ہوگی، آخرت بھی اچھی. اس لیے یاد رکھو اللہ پاک نے تراویح جیسا ہمیں موقع دیا. ڈاکٹر عبدالحی صاحب رحمت اللہ علیہ، حضرت تھانوی رحمت اللہ علیہ کے بہت اجل خلفاء میں سے ہیں، مفتی تقی صاحب کے شیخ ہوتے، فرماتے ہیں اللہ پاک نے ہر انسان کو روزانہ عام دنوں کے مقابلے میں اللہ کے قریب ہونے کے بہت زیادہ مقام دیے ہیں. یہ بھی کل، یہ بھی کل میرے قریب ہو جائے گا. اس میں ان میں سے ایک روزوں کے علاوہ، عبادت کے علاوہ تراویح ہے، 10 رکعت والی نہیں، 8 رکعت والی نہیں. امام شافعی رحمت اللہ علیہ نے، امام ترمذی رحمت اللہ علیہ نے جلد اول میں لکھا ہے، امام شافعی رحمت اللہ علیہ کا قول. امام شافعی فرماتے ہیں جب سے میں مکہ میں ہوں، جب سے پیدا ہوا، جب سے، تب سے میں نے دیکھا کہ وہاں 20 رکعت پڑھی جاتی تھی. اور امام شافعی رحمت اللہ علیہ کی پیدائش صحابہ کے انتقال کے بعد کی ہے، 1st century ختم ہوئی، 2nd. گویا حضرت عمر رضی اللہ تعالیٰ عنہ کے زمانے سے آج تک حرم میں 20 رکعت پڑھی جاتی تھی. اندازہ کرو اب کووڈ نے کیسا، شیطان نے کیسا پڑھا دیا، 10 رکعت، 10 رکعت، 5 رکعت،
भागो। आठ रकात तो अल्लाह के रसूल पूरा साल भी पढ़ते थे, वो तो तुल्य पढ़ते, सिर्फ रमजान में ही पढ़ के भाग जाते। हजरत उमर रजी अल्लाह तआला का फैसला था सहाबे किराम के सामने, और ये जमहूर सहाबा का फैसला है। और नबी सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया, अलैकुम बिसुन्नती व सुन्नतिल खुलफाए राशिदीन अल महदी, मेरी सुन्नत को पकड़ो और मेरे चार खलीफा जो कहे उस सुन्नत को पकड़ो। तो हजरत उमर दूसरे खलीफा है, अबू बकर पहले खलीफा, उमर दूसरे खलीफा, और हजरत उस्मान तीसरे खलीफा, हजरत अली चौथे खलीफा। जो बात बयान करे ये भी सुन्नत है, इनको पकड़ो। उन्हीं के जमाने में दो सहाबी को अल्लाह हजरत उमर रदिल्लाहु तआला फरमाया, हजरत उबै इब्ने काब और दूसरे सहाबी, दोनों कारी कुरान थे, कहा 10-10 रकात पढ़ो और उसमें पूरा कुरान पढ़ो। और जब मस्जिद भर जाती, मस्जिद भर जाती थी, लोग अलग अलग पढ़ते थे, हजरत उमर ने सबको जमा किया जमात के साथ। फिर आए नेमल बिदा, कितनी अच्छी बिदा थी, कितनी अच्छी नई चीज है। नई चीज नहीं, अल्लाह के नबी की बताई हुई चीज है कि अल्लाहु अकबर सुभान अल्लाह, सब लोग एक साथ खड़े होकर एक इमाम के पीछे कुरान सुन रहे हैं। तब से भी सरकार चालू है। काश कि हमारी मुलाकात हो जाए शेख सुदेश साहब से, तो हम बता दें मुझे कि आपने 40-50 साल हरम में 20-20 रकात पढ़ाई, अब क्या बात हुई कि 10 ही होगी, आपने खुद पढ़ाई। शेख सुरेम और शेख सुरेश ने दोनों ने मिलकर पढ़ाई, कितने साल पढ़ाई, मशहूर थे वो दोनों, कई साल 40-50 साल उन्होंने वहां पर तरावी सुनाई, और जितने भी ये हरम के इमाम उन्होंने 20-20 रकात पढ़ाई है। तो 20 रकात में 40 सजदे मिलते हैं, कितने सजदे मिलते हैं। और अल्लाह कुरान में कह रहा है कि अल्लाह अल्लाह के नबी ने कहा मेरी उम्मत आपसे कैसे करीब होगी, तो फरमाए सजदे में जाएगी तेरी उम्मत तो मुझसे करीब हो जाएगी। तो कितने सजदे मिल जाते हैं, 40 सजदे। अरे भाई 40 सजदा करने के बाद भागो मत, लोग तरावी पढ़ के जैसे सलाम पे भागे, भागो मत, तुम अल्लाह से करीब हो चुके हो, 40 सजदे कर चुके हो। चूंकि मैं नहीं कह रहा, खुद कुरान में अल्लाह ने कहा है सजदा करो अल्लाह से करीब हो जाओ, सूरह इकरा बिस्मी की आखिरी आयत, आखिरी उसमें क्या कहा, सजदा करो मुझसे करीब हो जाओ। तो 40 सजदे आपने कर लिए तरावी के, 20 रकात के, आप अल्लाह से बिल्कुल करीब हो चुके हैं। अब हाथ उठाकर अल्लाह से मांगो, अपनी अपनी दुआ करो, अल्लाह का कुर्ब तो मिल चुका है। तो अल्लाह पाक ने रमजान के रोजे और ऊपर से तरावी, मन काम रमजान ईमान व एहतसाब गफर लहु मा तकद्दम मिन ज़म्बी, जो आदमी रमजान में खड़ा होता है तरावी के लिए ईमान के साथ सवाब की नियत से, उसके पिछले सारे गुना माफ कर दिए जाते हैं। ये बुखारी शरीफ की हदीस है। इस महीने में मेरी माए और बहने कुरान करीम की तिलावत करो, जितना हो सके कुरान पढ़ो, नवाफिल की कसरत करो, तहज्जुद पढ़ो, अवाबीन पढ़ो, इशराक पढ़ो, चास पढ़ो, पढ़ो नवाफिल की, और सदकात की कसरत करो। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम इतना सदका देते थे, जकात की बात नहीं कर रहा, वो तो देना ही है सदका, कि बुखारी शरीफ में है जैसे वादी में पानी बहता है, वादी बहती है, मतलब यानी जैसे फ्लड आता है ना, वो पानी कैसे बहता है, अल्लाह के नबी ऐसे सदका देते थे। हालांकि आपके पास बिजनेस नहीं थी, आपका कोई कोई जॉब नहीं था, जो भी मिलता था फौरन सदका 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 रमजान में। नहीं यार मैंने तो सदका दे दी, खत्म हो गई बात, आगे क्या छोड़ो, 10 पाउंड अल्लाह के रास्ते में निकालने के लिए तैयार नहीं है। ज़कात तो फर्ज है, वो तो है ही है, जैसे नमाज फर्ज है, लेकिन फिर सुन्नत क्यों पढ़ते हैं, नफल क्यों पढ़ते हैं, तहियतुल मस्जिद क्यों पढ़ते हैं, आपने मैंने फर्ज पढ़ लिया हो गया, नहीं, सदकात भी खूब निकालो। अल्लाह सदकात पर देता है, ज़कात पर तो देता ही है, लेकिन सदकात
نکالنا مشکل ہوتا ہے وہ ہے. اور ذکر اللہ کی کثرت کرو, تیسرا کلمہ, چوتھا کلمہ, اور سب سے بڑی بات گناہوں سے اپنے آپ کو بچاؤ, جھوٹ سے, غیبت سے, برائیوں سے, کسی کو تکلیف پہنچانے سے, ان تمام چیزوں سے اپنے آپ کو بچاؤ گے. اور آخری بات کثرت سے دعا کرو, جب بھی موقع ملا ہاتھ اٹھا لو. جس کو دعا کا موقع مل گیا اس کو سب کچھ مل گیا, اللہ کے نبی فرماتے ہیں. اس لیے کہ دعا جو بلا اتر چکی ہے وہ بھی ختم کر دیتی ہے, اور جو آئندہ بلا اترنے والی ہے اللہ اس کو بھی ختم کر دے گا. جو اتر چکی ہے, جو مصیبتیں اتر چکی ہے, بہت ساری پریشانیاں ہوتی ہیں آدمی کو, کون سی پریشانی, رکاوٹیں کتنی, جو بیماریاں کیا کم ہیں, تو اس مہینے میں حضور صلی اللہ علیہ وسلم کثرت سے دعا فرماتے تھے. رحمت کے دروازے کھلے ہوئے ہیں, رحمت کی گھٹائیں جھوم جھوم کر برس رہی ہے, مغفرت کے بہانے ڈھونڈ رہی ہے کوئی مانگنے والا, اللہ کی طرف سے آواز دی جا رہی ہے کوئی دعا کرنے والا. صبح کا وقت, شام کا وقت, ظہر کے وقت, ہر وقت اللہ سے مانگتے رہو, اکیلے اکیلے میں مانگو مانگو مانگو, ہر نماز کے بعد مانگو, سنت کے بعد مانگو, نفل کے بعد مانگو. حدیث میں آتا ہے لا يرد الدعاء لا يرد الدعاء, اذان اور اقامت کے درمیان میں دعا کبھی اللہ رد نہیں کرتا. ابھی ہم بیٹھے ہوئے تھے افطاری میں حرم میں, بالکل پانچ سات دس منٹ باقی ہوگی, ایک عرب کھڑا ہو گیا, اس نے کہا کیسے لوگ ہیں بیٹھے بیٹھے بات کرتے ہیں, ابھی اذان اور اقامت, چونکہ اذان ہو چکی تھی, سوری اذان ہو چکی تھی, لوگ افطاری کر رہے تھے, فرمایا ابھی دس منٹ میں نماز کھڑی ہوگی, اس کے درمیان میں کچھ مانگ لو. اس لیے کہ حدیث میں ہے کہ اللہ اس دعا کو رد نہیں کرتا جو فرض نماز, اذان اور فرض نماز کے درمیان میں جو مانگا جائے. اور ترمذی شریف میں ہر فرض نماز کے بعد ایک دعا ضرور قبول ہوتی. تو پانچ دعا روزانہ مانگے تو کتنی دعا مانگ سکتا ہے, ایک ہی دعا روزانہ مانگے ہر نماز کے بعد, اور ایک ہی دعا مانگے آج کے دن میں, یہ دعا میں مانگوا دس مرتبہ اذان اور اقامت کے درمیان, اور وہی دعا میں مانگوں گا فرض کے بعد. آپ نے دس مرتبہ مانگی, آپ نے ہر دو رکعت چار رکعت تراوی کے درمیان مانگی, السلام کے بعد چار رکعت کے بعد مانگ لی, کتنی بار ہو جائے گی, بیس بار تمہاری دعا ہو جائے گی یا پندرہ بار, تو کیا اللہ تعالیٰ تمہاری نہیں سنے گا؟ اس لیے اللہ اعلان کر رہا ہے یہ مانگنے کا مہینہ ہے, یہ رونے کا مہینہ ہے, اللہ کی رحمت کے لوٹنے کا. اسی لیے نبی اکرم صلی اللہ علیہ وسلم رمضان المبارک میں عصر کی نماز کے بعد سے مغرب تک مسجد میں بیٹھے رہتے تھے, اور سلام ہوا بھاگے, کہاں جا رہے ہیں بھائی, گھر جا کے کیا کرو گے, بیٹھو کوئی تفسیر میں بیٹھو. یہ سب قصور ہماری عورتوں کا ہے, سمجھ میں آئی بات, معاف کیجیے مجھے, یہ عورتیں اپنے شوہروں کو دعوت نہیں دیتی, وہ سلام پھیرا گھر بھاگے, وہ سلام پھیرا گھر بھاگے. عورتوں کو چاہیے اپنے شوہر کو کہے کہ تم عصر سے لے کر مغرب تک تفسیر میں بیٹھو, مسجد میں بیٹھو, اللہ اللہ کرو, بات سنو قرآن کی, تو پھر گھر میں برکت آئے گی. وہ بھاگے, گھر جا کے کیا کریں گے, نہ کھانا تو کھا نہیں سکتے, کیا کریں گے, بس ادھر ادھر کے کام میں اپنا وقت. اس سے بہتر رمضان میں قبولیت کا ٹائم ہے, عصر اور مغرب کے درمیان کا, خصوصاً رمضان میں. اور میرا نبی جب معصوم تھا وہ بیٹھتا, ہم کیوں نہیں بیٹھتے؟ اس میں دعاؤں کا اہتمام کرو, قرآن کریم کی تفسیر ہوتی ہے اس کو سنو, اور قرآن کریم کی تفسیر, میں نے جب میرا باطلی میں بیان ہوا تھا وہاں عظمت صحابہ پر, نبی صلی اللہ علیہ وسلم کی ختم نبوت پر ابھی کچھ مہینے پہلے, تو پھر میں نے وہاں بیان میں کہا, یہاں یہ ایک مول صاحب کا بیان ہوا, دوسرے مول صاحب کا بھی, تیسرے کا, کتنے آدمی بیٹھے ہیں, سب بوڑھے لوگ بیٹھے ہیں, دس بارہ پندرہ بیس بیس پچیس آدمی بیٹھے ہیں. میں نے کہا اللہ کے نبی کی ختم نبوت اتنی سستی ہے کہ دس آدمی بیٹھے, جن کے بارے میں قیامت میں اللہ سوال کرے گا کہ میرے نبی کی ختم نبوت پر لوگ اعتراض کرتے تھے تم کیوں نہیں گئے وہاں؟ میں نے کہا سارا قصور عورتوں کا ہے، وہ اپنے گھروں سے اپنے مردوں کو نکالتے نہیں، جاؤ مسجد میں، واللہ میں کہہ رہا ہوں، میں نے مغرب سے پہلے اپنے بیان میں کہا عشاء میں مسجد بھر گئی، تو ایک مولوی صاحب مجھے کہنے لگے یہ آپ کی باتوں کا اثر ہوا عورتوں پر، ہاں صحیح کہہ رہا ہوں، ہمیں چاہیے اپنے شوہروں کو کہیں، اپنے نوجوان کو کہیں جاؤ مسجد میں، اللہ اللہ کرو، بیٹھو، کمایا پورا دن، کبھی اللہ کو بھی تھوڑا ٹائم دے دو، پورے 11 مہینے تو کما رہے ہیں، تھوڑی دیر مسجد میں جاؤ، اللہ کے سامنے گر گراؤ، بیٹھو، قرآن کو سنو، سمجھو، کتنا ثواب ملے گا، اللہ میں عمل کی توفیق عطا فرمائے، تو قرآن کی تلاوت، ذکر اللہ، نوافل، صدقات، گناہوں سے بچانا، اور اس طریقے سے دعاؤں کی کثرت کرنا، یہ دعاؤں کا مہینہ ہے، اللہ سے مانگنے کا مہینہ ہے، اللہ سے مانگتی رہو، اکیلے اکیلے بیٹھ کر، عورتیں تو اکیلی ہوتی ہے، اللہ سے مانگتی رہو، کیا تمہاری جھولی اللہ نہیں بھرے گا؟ تم روزہ رکھتی ہو، کیا تمہاری دعا قبول نہیں ہوگی؟ افطاری میں تو اللہ کے نبی خود کہہ رہا ہے دعا قبول ہوتی ہے، سحری میں دعا قبول ہوتی ہے، فرض نماز کے بعد دعا قبول ہوتی ہے، اذان اور اقامت کے درمیان نماز کے درمیان دعا قبول ہوتی ہے، فرض نماز کے بعد دعا اتنی نہیں مانگ سکتے، جتنی دعائیں مانگو گے اللہ کے یہاں رو رو کر مانگو، اگر رونا نہ آئے تو رونے جیسا چہرہ کر کے مانگو، اللہ تبارک و تعالیٰ بخیل نہیں ہے، وہ تو کہتا ہے تم نہیں مانگو گے تو میں ناراض ہو جاؤں گا، دنیا والے کیا کہتے ہیں مانگیں گے تو ناراض ہو جاتے ہیں، بار بار یہ آتا رہتا منصب میرے پاس، ایک بار آیا، دو بار آیا، تین بار آیا، ابھی پھر مانگے گا، ابھی پھر مانگے گا، اللہ کہتا تو نہیں مانگے گا تو میں ناراض ہو جاتا ہوں، میں راضی ہوتا ہوں تم اسے بار بار مانگ لے، یہ تو اللہ ہے، اس کی سخاوت کا کیا اندازہ ہو سکتا ہے، اللہ نے عمل کی توفیق عطا فرمائی، مولا تو بڑا رحیم ہے، تو بڑا کریم ہے، اے اللہ ہمارے دلوں سے، اے اللہ گناہوں کی کھوٹ کو نکال دے، اے اللہ ہمیں رونے والی آنکھیں نصیب فرما، اے اللہ ہمارے دل الہ العالمین مر چکے ہیں، اللہ ہمارے دل مر چکے ہیں، گناہ کر کر کے مر چکے ہیں، میرے مولا ایک منٹ بھی ہمیں رونا نہیں آتا ہے، اور تیرا نبی رات بھر رویا کرتا تھا، داڑھی مبارک تر ہو جاتی تھی جبکہ وہ معصوم تھا، سجدے میں دعا کرتا تھا وہ جگہ تر ہو جاتی تھی، گھنٹے گھنٹے روتے تھے، یہ تو صحیح حدیث میں ہے، اے اللہ تیرا نبی کتنا معصوم تھا پھر بھی اتنا روتا تھا، اسے پتا تھا کہ اللہ کی ذات بے نیاز ہے، اللہ کی ذات بے نیاز ہے، وہ کسی کی پرواہ نہیں کرتی ہے، میرے مولا ہمیں رونے والی آنکھیں نصیب فرما، تیرا نبی دعاؤں میں کہا کرتا تھا اللہ مجھے دعا رونے والی آنکھیں نصیب فرما، قبل اس کے کہ ہمیں آنکھوں سے خون کے قطرے گرے اس سے پہلے ہمیں آنسو بہانے والوں میں سے بنا، ورنہ قیامت میں خون کے آنسو نکلیں گے پھر بھی اللہ تو معاف کرنے والا نہیں ہے، آج ہمیں اے اللہ رونے والوں میں سے بنا دے، رونے والوں میں سے بنا دے، میرے مولا معاف کر دے، میرے مولا معاف کر دے، دل کو نرم کر دے، دل کو نرم کر دے، دل کو نرم کر دے، ہمیں اپنا بنا لے اللہ، ہم سے راضی ہو جا، اے اللہ ہم نے دنیا کو آزمایا، دنیا کو آزمایا، دنیا کی ہر چیز کو آزمایا، اے اللہ اے اللہ اے اللہ تیرا نبی کہتے ہیں کہ میرے اللہ کو آزما کے دیکھ لے وہ کتنی مدد کرتا ہے، اللہ اللہ تو ہماری مدد فرما، اللہ تو ہماری مدد فرما، اے اللہ شیطان کو ہم پر مسلط نہ فرما، اے اللہ نفس کو ہم پر مسلط نہ فرما، اللہ رحم و کرم کا معاملہ فرما دے، ہماری آل اولاد کی مغفرت فرما دے، آل اولاد کی مغفرت فرما دے، ماں باپ کی مغفرت فرما دے، ہمارے اساتذہ اور شیوخ کی مغفرت فرما دے، اے اللہ جب سے ہم فارغ ہوئے تب سے لے کر آج تک جتنے طلبہ ہم سے پڑھ رہے ہیں اور جتنے لوگ میری تفسیر میں بیٹھے ہیں، جتنے لوگ میری حدیث کے درس میں بیٹھتے ہیں، جتنے لوگ میرے ذکر میں بیٹھتے ہیں، جو بھی سارے کے سارے یہ میرے طلبہ ہیں، سارے کے سارے یہ میرے اسٹوڈنٹ ہیں، چاہے بڑے ہو یا چھوٹے ہو، اللہ سب کی مغفرت فرما. اللہ جتنے میرے مجھ سے بیعت ہونے والے ہیں سب کی مغفرت فرما، سب کو عافیت نصیب فرما، سب کو سکون نصیب فرما. اللہ ہماری اس مسجد کو آباد فرما، اللہ آباد فرما، آباد کرنے والوں سے آباد کرنے والوں کے گھروں کو آباد فرما. یہ مائیں اور بہنیں رمضان میں روزوں کے ساتھ اپنے کام کاج کو ادھر ادھر کر کے اے اللہ اپنی ضروریات کو چھوڑ کر تیری محبت میں مدرسے میں آئی ہوئی ہے، اللہ ان کے قدم قدم کو قبول فرما. اللہ نجات کا ذریعہ بنا، ہدایت کا ذریعہ بنا، مغفرت کا ذریعہ بنا، عفویت کا ذریعہ بنا، ہم پر رحم و کرم کا معاملہ فرما. مجمے میں جو بھی بیمار ہو اللہ، گھروں میں جو بھی بیمار ہو، ہسپتال میں جو بھی بیمار ہو، سب کو شفا کاملہ عاجلہ دائمہ مستمرہ نصیب فرما. اللہ ہم سب کو ظاہری باطنی بیماریوں سے بچا لے، ظاہری اور باطنی بیماریوں سے بچا لے، ظاہری اور باطنی گناہوں سے بچا لے، ظاہری اور باطنی گناہوں سے بچا لے. اللہ ہم کپڑوں کے اجلے ہیں، اللہ ہم کپڑوں کے اجلے ہیں، اللہ ہم کپڑوں کے اجلے ہیں، اندر سے گندے ہیں، دل کے گندے ہیں، بدن کے گندے ہیں، لوگوں کے سامنے اچھے ہیں، اندر میں بڑے نافرمان ہیں. اے اللہ ہمیں معاف کر دے، اللہ ہمیں معاف کر دے، اللہ ہمیں معاف کر دے، ہم پر رحم و کرم کا معاملہ فرما، رحم و کرم کا معاملہ فرما. رمضان کے روزوں کو، قرآن کی تلاوت کو، ذکر اللہ کو، عبادتوں کو، تراویح کو تو قبول فرما، قبول فرما. اے اللہ ہمیں، اے اللہ رمضان کی رحمتوں سے محروم نہ کر، رمضان کی رحمتوں سے محروم نہ کر، رحمت کا عشرہ قریباً ختم ہو رہا ہے، اللہ ہمیں محروم نہ کر. اللہ ہمیں لیلۃ القدر تک پہنچا دینا اور ہمیں لیلۃ القدر بھی دے دینا. اللہ ہماری مغفرت کر دے، اللہ ہماری مغفرت کر دے، جہنم سے آزاد کر دے، جہنم سے آزاد کر دے. ہمارے گھروں میں سکون نصیب فرما، ہمارے گھروں میں سکون نصیب فرما. آپس کے جھگڑوں کو ختم فرما، آپس کے جھگڑوں کو ختم فرما. جہاں جہاں لوگ مجھ سے بیعت ہیں، چاہے نیشنل اور انٹرنیشنل ہو، اے اللہ بہت سارے لوگ میرے بیان کو سنتے ہیں، اللہ سب کی مغفرت فرما، سب کو عافیت نصیب. اے اللہ ہم کیا دعا کریں، ہمیں دعا کرنا نہیں آتا، بس تیرے سامنے ایک دو آنسو کے قطرے بہا سکتے ہیں. ہمیں نہ بولنا آتا ہے، نہ کچھ کہنا آتا ہے، نہ نصیحت کرنا آتا ہے، نہ درس دینا آتا ہے. اے اللہ ہم کمزور ہیں، بس ہمارے ایک ایک آنسو کے قطرے کے صدقے ہمیں معاف کر دے. اللہ ہم معاف کر دے، معاف کر دے، غیبت سے، جھوٹ سے، بہتان سے، گناہوں سے ہماری حفاظت فرما. اے اللہ تیرے سامنے رونے والوں میں سے بنا دے، اللہ راتوں میں رونے والوں میں سے بنا دے. اللہ اپنے فضل و کرم سے، اپنے رحم و کرم سے، اے اللہ ہماری دعاؤں کو ان آمین کہنے والیوں کے آمین کے ساتھ، آمین کہنے والوں کی آمین کے ساتھ ملا کر تو ہماری دعا اور توبہ قبول فرما. وصلی اللہ تعالی علی سیدنا محمد وآلہ وصحبہ اجمعین.